यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कालीकोट र दाङमा 11 जनाको मृत्यु, कैलालीमा बाढ़ीले बगाएर 3 जना बेपत्ता। मनसून भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। राष्ट्रिय गौरवका आयोजनाका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्री डाक्टर युवराज खतेडाको प्रतिबद्धता। लकडाउन खुलेसँगै संक्रमणको दर बढ़ेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क। हिजो थप 210 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। र जर्मनीसँगको सम्बन्ध चिसिँदै गएपछि अमेरिकाद्वारा आफ्ना 12,000 सैनिक त्यहाँबाट फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। वर्षाका कारण देशका विभिन्न भागमा धनजनको क्षति भएका छन्। अविरल वर्षाका कारण खसेको पहिरोमा पुरिएर कालीकोट र दाङमा 11 जनाको मृत्यु भएको छ भने कैलालीमा बाढ़ीले बगाएर 3 जना बेपत्ता भएका छन्। कालीकोटको नरहरिनाथ गाउँपालिका 4 पहिरोले 2 घर पुरिँदा एकै परिवारका 7 जना सहित 9 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका 65 वर्षीय गंगे बुढा, उनकी श्रीमती 61 वर्षीय नैना बुढा, बुहारी 24 वर्षकी सीता बुढा, नातिनी 10 वर्षीय चन्द्रिका बुढा, नाती 7 वर्षीय राम बुढा र 1.5 वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। यस्तै सोही गाउँपालिकाकै 65 वर्षीय भाडे बुढा र उनकी श्रीमती 62 वर्षीय मोना बुढाको पनि पहिरोमा पुरिएर मृत्यु भएको हाम्रा कालीकोट संवाददाताले जनाएका छन्। कालीकोटकै राजकोट नगरपालिकाको वडा नम्बर 1 तुसार खोलामा आएको बाढ़ीले घर बगाउँदा बेपत्ता भएका जयबहादुर साई मृत फेला परेका छन् भने अन्य 5 जना बेपत्ता भएका छन्। त्यस्तै दाङमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका 5 साकिनेमा घर माथिबाट खसेको पहिरोले घर पुरिँदा 24 वर्षीय बाटुली नेपाली र उनकी 2 वर्षीय छोरी आयुष्माको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिनुभयो। बाजुराको बुढी गंगा नगरपालिका वडा नम्बर 1 अमकोटमा पहिरोमा परि सोही ठाउँका 21 वर्षीय धर्मराज पाध्या बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायले बताउनुभयो। उता कैलालीमा बाढ़ीले बगाएर हिजो 3 जना बेपत्ता भएका छन्। बाढ़ीले बगाएर भजनी नगरपालिका क्षेत्रका किशोर शाह, चक्र भिक र शकिल चौधरी बेपत्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो। बेपत्ता भएकाहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो। बाढ़ी र डुबान प्रभावित क्षेत्र भजनी, लालभोजी, जोशीपुर लगायतका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताउनुभयो। त्यस्तै कैलालीको भजनी नगरपालिका वडा नम्बर 5 र 7 कान्द्रा नदीको बाढ़ी पस्दा 350 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षाका कारण अछाममा 100 रोपनी, खेतबारी, भौतिक संरचना लगायतमा क्षति पुगेको छ। बाढ़ीले केही घर भत्किएका, केही घर जोखिममा परेको, लघु जलविद्युत आयोजनाका नहर तथा पावर हाउस पूर्ण रूपमा क्षतिग्रस्त भएका र 100 रोपनी खेतबारी बगाएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो। अछामकै रामारोशन गाउँपालिकाका करिब 100 घर पहिरोको जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 फुलपिङ कट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या 5 पुगेको छ। यही साउन 1 गते राति पहिरोले घर पुरिएर बेपत्ता भएका 2 जना मध्ये 84 वर्षीय सोम बुटी शेर्पा र उनकी 48 वर्षीय छोरी सेमसाङ शेर्पाको 14 दिनपछि शव फेला परेसँगै मृतकको संख्या 5 पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताउनुभयो। त्यस्तै झापाको कन्काई नगरपालिका 4 कन्काई नदीले बगाएर 1 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ठाउँका कमल मुखिया रहेको प्रहरीले जनाएको छ। झापाकै बिर्तामोड नगरपालिका 7 खालबारीका 50 वर्षीय शमशेर तामाङको करेन्ट लागेर मृत्यु भएको छ। मोरङको विराटनगर महानगरपालिका 11 36 वर्षीय गोपाल कामतको पनि करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। केही दिनदेखिको अविरल वर्षाका कारण झापाको गौरीगंज गाउँपालिका 1 रंगिया थानमा कन्काई नदीको बाँध फुट्दा होकलबाड़ीका 29 घर डुबानमा परेका छन्। बाढ़ीले कृषकहरूको 100 बिघा धान खेती नष्ट पारेको छ भने 11 घर परिवार पुनः विस्थापित भएका छन्। विस्थापित परिवारलाई त्यहाँको इन्द्रेणी प्राथमिक विद्यालयमा राखिएको गौरीगंज गाउँपालिका 1 वडाध्यक्ष कृतकलाल राजवंशीले बताउनुभयो। यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदीमा पानीको बहाव बढ़िरहेकाले सतर्क रहन नदी आसपासका नागरिकहरूलाई आग्रह गरेको छ। पहाड़ी जिल्लाहरूमा वर्षा भइरहेकाले नदीहरूमा पानीको बहाव बढ़ने क्रम जारी रहेको हुँदा सतर्क रहन सार्वजनिक अपील गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। हिजो थप 210 जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो 6037 वटा नमूना परीक्षण गर्दा थप 210 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो। मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार देशका विभिन्न आइसोलेसन सेन्टरमा 5360 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। त्यस्तै हिजो थप 146 जना संक्रमण मुक्त भएसँगै हालसम्म कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किनेको संख्या 14021 पुगेको छ। रौतहट र कैलालीमा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका छन् भने भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी 5 जिल्लाका सबै संक्रमित संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट नेपाली सेना, नेपाल प्रहरी, कैदीबन्दी सहित थप 34 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 274 जनाको स्वाब परीक्षण गर्दा 34 जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो। यसैबीच लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमणको दर बढ़ेको पाइएको छ। लकडाउन खुल्नु अघिको 8 दिन र लकडाउन खुलेपछिको 8 दिनपछि परीक्षण र संक्रमितको संख्या हेर्दा कोरोनाको संक्रमण दर बढ़ेको पाइएको हो। लकडाउन खुल्नु अघिको 8 दिनको अवधिमा कुल 34,457 नमूना परीक्षण गर्दा 1,049 जनामा संक्रमण पुष्टि भएको थियो। यस्तै लकडाउन खुलेको पछिल्ला 8 दिनमा 34,109 नमूना परीक्षण गर्दा 1,279 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। लकडाउन खुल्नु अघिको 8 दिन 3% सीमित रहेको कोरोना संक्रमण पछिल्ला 8 दिनको अवधिमा बढ़ेर 3.7% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। लकडाउन खुलेसँगै सबै सामान्य अवस्थामा नआएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोविड अगाडिको जस्तै सामान्य जीवनमा फर्किने अवस्था नआएको पनि उल्लेख गर्नुभएको छ। अर्थमन्त्री डा युवराज खतिवड़ाले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदको राष्ट्रिय सरोकार समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डा खतिवड़ाले मुलुकको समृद्धिसँग जोड़िएको राष्ट्रिय गौरवका आयोजनाहरूलाई अझ बढ़ी महत्वका साथ अगाडि बढ़ाउन आवश्यक पर्ने हरेक किसिमको स्रोत व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।
ती आयोजनाको कार्यान्वयनमा स्रोतको अभाव चाहिँ हुन दिइने छैन, बाँकी प्रक्रियागत कुराहरू पुकाउने कुराहरू चाहिँ हो र चाहिँ राजस्व र खर्चको स्थिति गत आर्थिक वर्षको अन्त्यमा मूलत सन्तुलित भएको छ। धेरै घाटामा जानु परेको छैन सरकारले, बरु 10-15 अर्ब रुपियाँ चालू वर्षको लागि बचाइएकै होला। त्यसो हुनाले आधारभूत रूपमा ठेक्का पट्टाका काम अघि बढाउन र यी आयोजना सञ्चालनको क्रम अघि बढाउनलाई स्रोतको अभाव हुँदैन।
अर्थमन्त्री डा खतिवड़ाले आयोजनाहरू कार्यान्वयन गर्दा घरबार विहीन तथा भूमिहीन बन्न पुगेकालाई सरकारले पुनर्वासको व्यवस्था मिलाउने जानकारी दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कणेलले आयोजनाहरू कार्यान्वयन गर्ने क्रममा मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। मन्त्रालयहरू बीचको समन्वयको अभावमा काम गर्दा राज्यलाई कतिपय स्थानमा दोहोरो तेह्रो खर्चको भार परिरहेको स्मरण गराउँदै उपाध्यक्ष डा कणेलले योजना बनाउँदा सम्भावित पक्षसँग संवाद गरी अगाडि बढ़दा उपयुक्त हुने बताउनुभयो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिवहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनको अवस्था र समस्याका बारेमा जानकारी गराउनु भएको थियो। बैठकमा सांसदहरूले मुलुकको समृद्धिसँग जोड़िएको राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन र गुणस्तर वृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसद लीलादेवी सिटौलालाई हिजो पद तथा गोपनीयताको शपथ गराउनुभयो। समाजवादी पार्टीले सरिता गिरीलाई निष्कासन गरेपछि रिक्त समानुपातिक तर्फका सांसद पदमा लीलादेवी सिटौला निर्वाचित हुनुभएको हो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रको विकासमा जोड्नुपर्ने बताउनु भएको छ। नेपाल चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 65 वार्षिक उत्सवका अवसरमा हिजो पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल सिन्हाले नेपाल र चीनबीच युगौंदेखि सामाजिक एवं सांस्कृतिक रूपमा सम्बन्ध बढ़ेको बताउनुभयो। सन्तुलित परराष्ट्र नीतिका आधारमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर विश्वका ठूला मुलुक चीन र भारतले गरेका विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउँदै अध्यक्ष तिमिल सिन्हाले मुलुकको भौगोलिक अखण्डता र स्वाधीनताका बारेमा राष्ट्रिय एकता अपरिहार्य हुने बताउनुभयो। कार्यक्रममा गण्डकी देशका सभामुख नेत्रनाथ अधिकारीले नेपाल चीन बीचको दौत्य सम्बन्धलाई विकास निर्माणसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले चितौनको माड़ी स्थित चेपाङ बस्तीमा भएको घटनाका दोषीलाई कड़ा कार्यवाही गर्न र पीड़ितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङका घरवास उठाउने गरी गरिएको आगजनीको भत्सना गर्दै दोषीलाई कार्यवाही र पीड़ितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको हो। बैठकले चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समुदायका लागि बाँसको जतिसक्दो चाँडो व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिएको छ। बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चेपाङ बस्तीमा भएको घटनाका दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा सांसदहरूले लोकतान्त्रिक व्यवस्थामा पनि गाँस बाँस र कपासकै लागि ज्यान गुमाउनु पर्ने अवस्था आउनु र मध्ये वर्षातका बेला बाँस उठाउनु खेदजनक भएको भन्दै दोषीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न माग गर्नुभएको समितिकी सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिनुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले तीनवटा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन लगायतका विषयमा अध्ययन गर्न छुट्टा छुट्टै अध्ययन उपसमिति गठन गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सांसद यशोदा सुविदीको संयोजकत्वमा निर्वाचन आयोग र सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको काम कार्यवाही लगायतका विषयमा अध्ययन गर्न 5-5 सदस्यीय उपसमिति गठन गरेको छ। अध्ययन उपसमितिले सम्बन्धित संवैधानिक आयोगहरूका वार्षिक प्रतिवेदन, अधिकार क्षेत्र, गरिरहेको काम र समितिले दिएको निर्देशनको पालना लगायतका विषयमा अध्ययन गरी 15 दिनभित्र समितिमा प्रतिवेदन पेश गर्ने गरी समय अवधि तोकिएको छ। यसअघि हिजोको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि भएको छलफलमा लोकसेवा आयोगले बदलिएको परिस्थितिमा पनि आफ्नो छवि उचाइ बनाई राख्ने गरी आफ्ना काम कार्यवाही गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोकसेवा आयोगले पछिल्लो समयमा परीक्षा प्रणालीमा सुधार गर्दै आफ्ना काम कार्यवाहीहरूलाई अझै पारदर्शी र निष्पक्ष बनाउँदै लगेको बताउनुभयो। बागमती प्रदेशको हिजो बसेको मन्त्री परिषद बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर विश्वराज जोशीलाई नियुक्त गरेको छ। मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डाक्टर जोशीलाई नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका 479 पार्टीका पुराना नेता कार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ, जसमा कास्कीका तारानाथ राणाबाटदेखि ओखलढुङ्गाका ओमनाथ हालसम्मका पुराना राजनीति कर्मी हुनुहुन्छ। सभापति शेरबहादुर देउवाले हिजो उहाँहरूलाई मनोनयन गर्नुभएको कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारू समुदायमा सिकल सेल रोगको संक्रमण बढ़दै गएको छ। बिरामीको संख्या बढ़दै गएपछि सरकारले रोग नियन्त्रणका लागि प्रत्येक बिरामीको निशुल्क औषधि उपचारको व्यवस्था पनि गरेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारू समुदायमा गरिएको स्वास्थ्य परीक्षणको पछिल्लो तथ्याङ्कसँगै सरकारी अध्ययनले समेत थारू समुदायमा सिकलसेल रोगका बिरामीको संख्या बढ्दै गएको देखाएको छ। डाक्टर सुबेज राज कायस्थ:
सिकलसेल एनिमियाको आँखा, मुटु, कलेजो, किडनी यो 4-5 अङ्गहरूको चाहिँ हामीले अनुसन्धान गरेका छौँ, तीव्र रूपले बढ्दैछ।
सिकलसेल सूचीकृत सेती प्रादेशिक अस्पताल र घोडाकोटी अस्पतालमा गरी करिब 1000 सिकलसेलका बिरामी उपचारका लागि आएको तथ्याङ्क देखिन्छ। ती मध्ये हालसम्म 900 75 जना बिरामीले निशुल्क औषधि उपचार सेवा प्राप्त गरेका छन्। सेती प्रादेशिक अस्पताल सामाजिक सेवा इकाई प्रमुख गौरी जोशी सिकलसेल बिरामीहरूका लागि 1,00,000 बराबरको निशुल्क औषधि उपचारको व्यवस्था गरिएको बताउनुहुन्छ।
सिकलसेल बिरामीलाई 1,00,000 औषधिहरू, जाँचहरू अनि भर्ना र बिरामीलाई चाहिने रगतको व्यवस्था पनि त्यही फण्डबाट हुन्छ।
सबै बिरामीको यकिन तथ्याङ्क लिएर उपचारको व्यवस्था गरिनुपर्नेमा सरकारवालाहरूले जोड दिनुभएको छ। थारू अगुवा प्रभात कुमार चौधरी।
थारू जातिहरूको यकिन डाटा चाहिँ लिएर रोगलाई निराकरण गर्नको लागि पहल होस् भन्ने आग्रह गर्न चाहन्छु।
आँखा, कलेज, हड्डी लगायतका अङ्गमा असर पुर्याउने सिकलसेल रोगबाट बस्नका लागि संक्रमित महिला र पुरुषका बीच विवाह नगर्ने जस्ता सावधानी अपनाउन जरुरी छ। फेरि डाक्टर सुबेजराज कास्त।
पुरुष र महिला एफेक्टेड छ भने त्यसबाट जन्मने बच्चाहरू 50% चाहिँ प्रभावित हुने भएकोले त्यस्तो व्यक्तिहरू बीच चाहिँ वैवाहिक सम्बन्धलाई रोक लगाउनु नै यसबाट बच्ने उपाय चाहिँ।
सिकलसेलबाट सुरक्षित रहन स्वयं थारू समुदायले सजगता अपनाउने आवश्यक देखिन्छ। जगत साउथ र नेपाल धनगढी।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका कार्यालय प्रमुख नारायण काजी श्रेष्ठ विरूद्ध 9,24,000 रूपियाँ बिगो माग गर्दै हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यस्तै खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत सब इन्जिनियर द्वय रंजित कुमार श्रेष्ठ र वीरेन्द्र चन्द विरूद्ध 45,000 बिगो माग दावी सहित हिजै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। यस्तै भूमि सुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीका नायब सुब्बा कृष्ण बल्लभ ठाकुर विरूद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजै घोराई उपमहानगरपालिका वडा नम्बर 18 दाङ बस्ने, गोविन्द शाह र लमही नगरपालिका वडा नम्बर 5 बस्ने समीर भण्डारी विरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। पर्यटकीय महत्वको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा धर्मचक्र पर्खाल निर्माण हुने भएको छ। ग्रेट हिमालयन ट्रेल नाम दिएको पर्खालले गाउँपालिकामा रहेका सबै धार्मिक तथा पर्यटकीय महत्वका स्थान समेट्ने र यसबाट सिन्धुपाल्चोक जिल्लाका पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
3.5 अर्ब लागत अनुमान गरिएको यो पर्खालको लागि स्थानीय प्रदेश र संघीय सरकारबाट गरी 2 करोड़ भन्दा बढी खर्च हुनेछ। यो ट्रेल निर्माण भइसकेपछि देशी विदेशी पर्यटकहरू यहाँ आउने र यसबाट आफूहरूको जीवनस्तर सुधार हुने स्थानीयहरूको अपेक्षा छ। स्थानीय पासाङ लामा।
देश विदेशबाट भिजिटमा आउनुहुन्छ, हाम्रो पनि अलिकति विकास हुन्छ, हामीलाई पनि धेरै नै खुसी लाग्यो।
ग्रेट ट्रेल हुँदै रसुवाको गोसाईकुण्ड समेत पुग्न सकिन्छ भने काठमाडौँको माउन्टेन फ्लाइटबाट देखिने मध्ये 80% हिमाल यो ग्रेट ट्रेलबाट देख्न सकिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउनुहुन्छ। चीनको ग्रेट वाल पछिको संसारकै दोस्रो लामो वाल भएकाले यसले नेपालको पहिचान र पर्यटन प्रवर्धनमा टेवा पुर्याउने अध्यक्ष शेर्पाले बताउनुभयो।
जनतालाई र देशलाई पनि यसले के फाइदा छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा छ। चाइनाको ग्रेट वाल पछाडिको यति लामो र यो स्ट्यान्डर्डमा विश्वमै यो सेकेन्ड हो।
यो ट्रेल निर्माणको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय सामग्री को प्रयोग पनि हो। यो वाल लगाउन सिमेन्ट र त्यसको ढुवानी बाहेक सबै सामग्री स्थानीय स्तरको नै प्रयोग गरिएको छन् भने जनशक्ति पनि स्थानीय नै प्रयोग गरिएको हेलम्बु गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष सुकलाल तामाङले बताउनुभयो।
ढुङ्गा काट्ने सामग्रीहरू पनि यहीँको स्थानीयले नै बनाएको यहाँ प्रयोग गरिरहेको छ। ग्रेटेलमा स्थानीय पर्यटक र विदेशी पर्यटकहरू पनि धेरै आउने हुनाले यहीँका बासिन्दाहरूलाई फाइदा हुने कुराहरू धेरै देखाएको छ।
यो ट्रेल निर्माण सम्पन्न भएमा यसले हेलम्बु क्षेत्र र सिन्धुपाल्चोकको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुर्याउने देखिन्छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
अब के अन्तर्राष्ट्रिय समाचार। जर्मनीसँग सम्बन्ध चिसिँदै गएपछि अमेरिकाले जर्मन स्थित आफ्ना 12,000 सैनिक फिर्ता बोलाउने भएको छ। रूसबाट युरोपेली संघलाई हुने सुरक्षा जोखिमलाई सम्बोधन गर्न जर्मनीमा राखिएका 36,000 मध्ये हाललाई 12,000 सैनिक फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ। अमेरिका सहित युरोपेली संघ सम्मिलित उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सैन्य खर्चमा जर्मनीले आफ्नो खर्च नबेहोरेको आरोप ट्रम्पले धेरै अघिदेखि नै लगाउँदै आउनुभएको थियो। बोलाइएका मध्ये 6,400 सैनिक अमेरिका फर्कने र 5,600 अन्य नेटो मुलुकमा तैनात गरिने अमेरिकी रक्षा मन्त्री मार्क एसएडले बताउनु भएको छ। पाकिस्तानको पेशावर शहरमा आफूलाई पैगम्बर दावी गर्ने एकजनाको अदालतभित्रै गोलीहानी हत्या भएको छ। धर्मको निन्दा सम्बन्धी पाकिस्तानको कड़ा कानून अन्तर्गत मुद्दा खेपिरहेका ताहिर अहमेद नसीमको मुद्दा सुनवाईकै क्रममा 6 राउण्ड गोली प्रहारपछि मृत्यु भएको हो। आफूलाई पैगम्बर दावी गर्ने नसीम सन् 2018 प्रहरी हिरासतमा रहेका थिए। उनीमाथि धर्मको दुष्प्रचार गरेको आरोपमा मृत्युदण्डको मुद्दा चलाइएको थियो। हङकङका प्रमुख कार्यकारी क्यारी ल्यामले कोरोना भाइरसका संक्रमितहरूमा भइरहेको तीव्र भित्रीले शहरको स्वास्थ्य प्रणाली नै पूरै डुब्ने खतरा रहेको बताउनु भएको छ। उहाँले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएर स्वास्थ्य सेवाले धान्न नसक्ने अवस्था आउन लागेको प्रति सबैलाई सचेत गराउँदै नागरिकहरूलाई घरभित्रै रहन अनुरोध गर्नुभएको छ। कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या 6,69,225 पुगेको छ। साथै संक्रमणबाट विश्वभर 1,71,70,400 जना संक्रमित भएका छन्। हालसम्म कोरोना भाइरसका कारण बिरामी भएका 1,06,73,000 बढ़ी निको भई घर फर्किएका छन्। कोरोना भाइरसको संक्रमणका कारण अमेरिका सबैभन्दा बढ़ी प्रभावित भएको छ। गत 24 घण्टामा अमेरिकामा 66,000 बढ़ी संक्रमित थपिएका छन्। अमेरिकामा 45,67,000 भन्दा बढ़ी मानिसमा कोरोना संक्रमण देखिएको छ। अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या 1,53,000 पुगेको छ। त्यस्तै भारतमा गत 24 घण्टामा 52,249 जना संक्रमित थपिएका छन्। यो सँगै भारतमा 15,84,000 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित भएका छन्। भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या 35,000 पुगेको छ। भारतको हेटेरो ल्याब लिमिटेडले उत्पादन गरेको फ्याभिपिराभिर नामको कोरोना भाइरस विरूद्धको औषधि बिक्री वितरण गर्न अनुमति पाएको छ। बिक्री वितरणका लागि स्थानीय अनुमति पाएको औषधिको प्रतिचक्की मूल्य 59 भारतीय रूपियाँ रहेको र हिजैदेखि औषधि भारतीय बजारमा उपलब्ध भएको जनाइएको छ। अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड 19 को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको एक अध्ययनले देखाएको छ। खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यू इंग्ल्याण्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योगी व्यवसायहरूका मागलाई सरकारले अझैसम्म सम्बोधन गरेको र आगामी दिनमा पनि वास्तविक मागहरूलाई सम्बोधन गर्दै जाने बताउनु भएको छ। नेपाल उद्योग परिसंघको पदाधिकारीहरूसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हाल उद्योग सञ्चालनका लागि भारतबाट मात्र दक्ष जनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजीकरण गर्दै अन्य देशहरूबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोरको नेतृत्वमा गएको पदाधिकारी टोलीले अर्थमन्त्री समक्ष आर्थिक वर्ष 2077-78 बजेट र सो बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी हालै आएको मौद्रिक नीतिका धेरै व्यवस्थाहरूबाट निजी क्षेत्रले राहत महसुस गरेको बताएको थियो। बजेटले ल्याएका पक्षहरू राम्रो हुँदाहुँदै पनि कार्यान्वयनमा समेत तदारूकता देखाउनुपर्ने तथा बजेट र मौद्रिक नीति मार्फत सम्बोधन भएका कतिपय विषयमा सम्बन्धित निकायले स्पष्टसँग कार्यान्वयनमा ल्याउन नसकेको विषयमा अर्थमन्त्री समक्ष बताएको थियो। बजेट मार्फत उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छूट दिने र माग कम हुने समयको विद्युत खपतमा 50% छूट दिने प्रबन्ध मिलाएकोमा त्यसलाई कार्यान्वयन गरी विद्युत प्राधिकरणबाट पहिलेकै बिल जारी भई आएकोले उद्योगहरूलाई थप मर्का परेको परिसंघद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। उद्योग विभागले भदौ 7 गते भित्र उद्योगहरूको नवीकरण गरिसक्न उद्योगीहरूलाई आग्रह गरेको छ। साउन 7 गतेबाट लकडाउन खुलेको र अतिरिक्त 30 दिन नवीकरणका लागि समय दिएकोले त्यसभन्दा पनि ढिलो गरेमा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। विभागले सूचनामा लकडाउन 7 गते खुलेको र त्यसको 30 दिनसम्म विभागसँग सम्बन्धित कार्यहरू गराइसक्नुपर्ने अन्यथा साबिकै दरमा जरिवाना लाग्ने उल्लेख गरेको छ। विभागले सूचनापछि उद्योग नवीकरण प्याटेन्ट डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ 7 गते भित्र गरिसक्नुपर्ने भएको छ। यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ 1 सातासम्मको लागि मात्रै थप गरिएको छ। तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप 1 महिनाको समय पाउनेछन्। उपत्यका बाहिर सञ्चालन हुने उद्योगले पनि सबै कार्यका लागि थप 1 महिनाको समय पाउने विभागले जनाएको छ। नेपाली बजारमा बुधबार सुनको भाव तोलाकै 98,500 रूपियाँ पुगेको छ। पछिल्लो दिनको तुलनामा प्रति तोला 300 रूपियाँले सुनको भाव बढेर नयाँ मूल्य कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापापाल सुन प्रति तोला 98,200 कारोबार भएको थियो। महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि 98,065 रूपियाँ तोकेको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको भाव 305 रूपियाँले वृद्धि भएको छ।
भुवन प्रसाद आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव रमेश कुमार सिरवालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बुधबार सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत बहादुर सुनवार विश्वकर्माको उपस्थितिमा सचिव रामप्रसाद थपलियाले सदस्य सचिवलाई शपथ खुवाउनु भएको हो। सिरवालसँगै परिषदका उपाध्यक्षमा नियुक्त हुनुभएका शिव कोरेलले पनि शपथ लिनुभएको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको थियो। गत वर्ष रमेश कुमार सिलवाल परिषदको सदस्य सचिवमा नियुक्त हुनुभएको थियो, तर नयाँ खेलकुद विकास ऐन लागू भएपछि सिलवालको कार्यकाल एक वर्ष पनि पूरा हुन नपाउँदै पदमुक्त हुनुभएको थियो। नयाँ खेलकुद विकास ऐनले सदस्य सचिवको कार्यकाल चार वर्षको हुने उल्लेख गरेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस संस्करणको क्यारेबियन प्रिमियर लीग सीपीएल खेल्न बिहिबार जाने भएका छन्। सीपीएल भदौ 2-25 सम्म ट्रिनिडाड एण्ड टोबेगोमा हुँदैछ। सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप बिहिबार 10 बजे कोरियन एयरलाइन्सको चार्टर उडानबाट अमेरिका हुँदै शनिबारसम्म वेस्ट इण्डिजको सीपीएल आयोजना हुने स्थानमा पुगिसक्नेछन्। सन्दीप 14 दिन क्वारेन्टाइनमा बस्नेछन्। रमनले कठिन समयमा सम्भव बनाउन प्रयास गर्ने सबैलाई धन्यवाद समेत प्रदान गरेका छन्। मंगलबार कोरोना परीक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै उनी जाने भएका हुन्। यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्नेछन्। उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन्। लामिछानेले त्रिवेणी क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीलाई 1,00,000 आर्थिक सहयोग गर्ने बताएका छन्। कोरोना भाइरसले प्रभावित गरेको भन्दै सन्दीपले त्रिवेणी मैदानका कर्मचारीलाई 1,00,000 सहयोग गर्ने घोषणा गरेका हुन्। क्यारेबियन प्रिमियर लीग सीपीएलका लागि वेस्ट इण्डिज प्रस्थान गर्नु अघि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सन्दीपले आर्थिक सहयोगको घोषणा गरेका हुन्।
खेल समाचारका साथमा अझै बम अब मौसम। आज देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वी तराई भागमा नजिक रहेकाले देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ। गत सोमबारदेखि सक्रिय रहेको मौसम भोलिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का वर्षा हुने र प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश 1-2 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कालीकोट र दाङमा 11 जनाको मृत्यु, कैलालीमा बाढ़ीले बगाएर 3 जना बेपत्ता। मनसून भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। राष्ट्रिय गौरवका आयोजनाका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। लकडाउन खुलेसँगै संक्रमणको दर बढ़ेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क। हिजो थप 210 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। र जर्मनीसँगको सम्बन्ध चिसिँदै गएपछि अमेरिकाद्वारा आफ्ना 12,000 सैनिक त्यहाँबाट फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणा। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।